बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
नशा पीरतीको लागेर आए नशा पीरतीको लागेर आए बेहोसी म थिए जागेर आए स्वप्न बनी आइनौ भेट्नलाई स्वप्न बनी आइनौ भेट्नलाई अनि भेट्ने निद्रा त्यागेर आए बेहोसी म थिए जागेर आए आयो मलाई जब याद तिम्रो आयो मलाई जब याद तिम्रो डाँडा हजारौँमा नागेर आए बेहोसी म थिए जागेर आए रोकिरहेथ्यो दुनियाँ मलाई रोकिरहेथ्यो दुनियाँ मलाई रोकेर के भो र भागेर आए नसा पीरतीको लागेर आए बेहोसी म थिए जागेर आए भोजपुरमा जन्मनुभएका र हाल काठमाडौँ पनि भन्दिनँ म सुनसरी रहँदै आउनुभएका सुरेश सुवेदीको यो गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजलबाट शुरूआत गरेँ आजको बुलबुल सुरेश सुवेदी उहाँलाई लिएर आइपुगेको छु। उहाँसँगको कुराकानी निकै भलाकुसारी गर्नु छ मलाई उहाँसँग उहाँसँगको कुराकानी र उहाँको असाध्यै मिठो कोकिल स्वरमा हामी उहाँका लयका गजल र उहाँले वाचन गर्नुभएका गजलहरू आजको कार्यक्रममा सुन्छौं। रेडियोको बुलबुल कार्यक्रमबाट गजल सम्बन्धी प्रस्तुतिहरू गरिरहे पनि गजलका सबै मञ्चहरूसँग म अभ्यस्त छैन। मञ्चहरूमा छाइसकेका व्यक्तित्वहरूसँग त्यति धेरै बसाउठी नभइरहेको भएर पनि हुनसक्छ। अहिले पछिल्लो चरण सुरेश सुवेदीसँग मेरो बसाउठी कम छ, तर सुरेशलाई म आज होइन करिब डेढ दशक अघिदेखि चिन्छु र यसरी चिन्छु जसले डेढ दशकदेखिको उहाँको व्यक्तित्व झल्काउँछ, जुन व्यक्तित्व आजसम्मको नेपाली गजललाई माथि ल्याउनमा एउटा प्रयास हरदम रूपमा सधैँ गरिरहेको छ। यति बेला अनुभूतिका डोभहरू उहाँको गजल संग्रह मेरो हातमा छ सुरेश सुवेदीको। मलाई यहाँका केही शब्द सापटी लिएर भन्न मन लाग्छ। प्रभाती किरणले उहाँमाथि लेख्नुभएको भूमिका यस्तो छ र मलाई यस्तै शब्दहरू उहाँका लागि प्रयोग गर्न मन लाग्छ। प्रिय सुरेश, हामी संयोगका प्रतिफल हौ। हाम्रो जन्म एक संयोग हो। हाम्रा मातापिताले हामीलाई जन्माए त्यो पनि एउटा संयोग हो। उनीहरूको प्रजनन क्षमताभित्र हामी नि थियौँ थिएनौँ उनीहरूले सोचेका कुरा नहुनुपर्छ भन्ने मेरो ठम्ब्याइ छ। मात्र सन्तान चाहको परिणति अझ भनौँ हामी चाहना बेगरको उत्पादन पनि हुन सक्छौँ। हामी जन्मियौँ उनीहरूका अंश भएर। जन्मले निर्धारण गर्यो ममताको स्वरूप। हाम्रो जन्ममा मनाइएको खुसियाली पनि त संयोग नै हो, नत्र कसलाई के थाहा हामी आएर हामी भएर आउँछौँ भन्ने। अध्यात्मवाद भन्छ मान्छेको जन्म पूर्व निर्धारित हुन्छ, पूर्व जन्मको कर्ममै आधारित हुन्छ, तर म त्यो मान्न सकिरहेको छैन यतिखेर र पुजिरहेछु संयोगलाई भन्दै प्रभाती किरण अगाडि लेख्नुहुन्छ, सुरेश भोजपुरको विकट गाउँमा जन्मिएर हुर्किएका तिमी त्यसै गरी राजधानी पस्यौ जसरी कुनै भोको शिकारी पस्छ जंगलमा। ऊ केही भेटे शिकार गरिहाल्छ र नभेटे लुत्रुक्क परेर फर्कन्छ आफ्नै वासस्थान। मिठा मिठा सपना थिए तिमीसँग, केही गर्ने उत्साह पनि त्यस्तै थियो। यसबीचमा मान्छेका वक्र दृष्टिहरू तिमी उप कति पर्यो होलान् म अनुमान मात्र गर्न सक्छु। तिमीले यो अत्याधुनिक शहरमा आफ्नो लक्ष्यलाई फुलाउन कति सङ्घर्ष गर्नु पर्यो होला त्यो अलग कुरा हो, तर जन्मको परिवेश तथा बाल्यकालका दिनहरूको बीचमा तिमीले राजधानी र यसका तीखा नङ्ग्राको बारेमा कल्पना पनि नगरेको हुनुपर्छ भन्दै प्रभाती किरणले लेख्नुभएका भूमिकाका केही शब्द मैले यहाँ उद्धृत गरे। मलाई यस्तै जुझारू सङ्घर्षशील र लामो समयदेखि गजललाई सेवा गर्दै बस्नुभएको व्यक्तिको रूपमा सुरेश सुविदालाई भेटेको छु र आजको स्टुडियोमा म उहाँलाई मेरो कुराभन्दा बढी उहाँकै शब्दमा अब सुनाउँछु। सुरेशजी स्वागत छ हाम्रो कार्यक्रममा।
हजुर धन्यवाद अच्युतदाई।
मैले परिचय त यसरी गराएँ तर यसको पछाडि भूमिका भन्नुपर्छ अनामण्डली पछि आयो तपाईँ सम्भवतः अनामण्डलीमा अझै पनि आबद्ध हुनुहुन्छ कि अथवा केही वर्ष अगाडि मात्रै हुनुहुन्छ
केही वर्ष अगाडि मात्रै थियो अहिले अनामण्डली संस्थाभित्रै चाहिँ म छैन
र अहिले राजधानी बाहिरै तपाईँको कर्मक्षेत्र छ भन्ने पनि सुनेको छु मैले त्यो बारेमा पनि हामी कुराकानी गरौँला तर धेरै अगाडि हामी मीन भवन क्याम्पसतर्फ फर्केर हेर्ने हो भने एउटा गजल गृह भन्ने संस्था अहिलेका संस्थाहरूभन्दा निकै जेठो संस्था हो त्यो त्यो संस्थामा तपाईँ लामो समयदेखि हुनुहुन्थ्यो उपाध्यक्षको रूपमा सम्भवतः
म सुरुमा प्रारम्भमा सदस्य भएरै सुरु गरेँ र दुई तिन महिना पछाडिदेखि म उपाध्यक्ष भएँ गजल गृहमा
त्यति बेलाको मेमोरीलाई केही जोडौँ न कसरी त्यति बेलाको गजलका माहौलहरू बन्थे कसरी जम्थे
मलाई त्यो त अहिले त सम्झिँदा पनि बडो आश्चर्य लाग्छ है बडो रमाइलो थियो त्यति बेला हामी भर्खर भर्खर बिबिएस सक्दै गरेका केटाहरू थियौँ भर्खर भर्खरै हामी एउटा जुझारूपन थियो हामीले यो गर्छौँ भनेर कसरी गऱ्यौँ त्यो त मलाई थाहा छैन तर यसमा मलाई एउटा चाहिँ के छ भन्छ नि हामीलाई त्यो गर्नको लागि प्रत्यक्ष अप्रत्यक्ष रूप मा भूमिका निर्वाह तपाईँले गर्नुभएको थियो र यही बुलबुल कार्यक्रमले गरेको थियो त्यति बेला एचबिसी एफएम 94 MHz बुलबुल कार्यक्रम चल्थ्यो र त्यो अहिले भन्दा मलाई लाग्छ अझ बढी प्रिय थियो जस्तो लाग्छ एचबिसी एफएमको बुलबुल कार्यक्रम
हुनसक्छ त्यति बेला बुलबुलले प्रचारकको काम त गर्यो होइन तर त्यसमा खट्ने जुन एउटा सङ्घर्षशील व्यक्तिहरूमा तपाईँ एकजना भएको हुनाले मैले उठाएँ त्यो बेलादेखिको तपाईँको गजलको गजलप्रतिको लगानी तपाईँले गजल लेख्न थाल्नुभएको कति सालदेखि त
मैले साँच्चै भन्नुहुन्छ भने चाहिँ गजल गृहमा आबद्ध भएपछि नै मात्रै यो गजल लेख्न थालेको त्योभन्दा अगाडि म गजल पढ्थेँ तर एकदम इमान्दारपूर्वक मैले भन्नुपर्दाखेरि गजल पढ्न म जान्दिनँ थिएँ ठुलो समस्या थियो ममा किन गजलको संरचना बुझेको थिइनँ म सानै हुँदाखेरि घरमा मधुपर गरिमाका किताबहरू लाने गरेको थियो र त्यहाँ गजल शीर्षकमा छापिएका हुन्थे ती म कुनै केही गरी पनि पढ्न नजाने न गद्य कविता जस्तो चाहिँ म फर्र पढ्न जान्दछु फर्र पढ्दा पनि मिल्दैन मलाई लाग्छ मिलिरहेको छैन न चाहिँ छन्द कविता जस्तो श्लोक भाका हालेर पढौँ त्यो पनि मिल्दैन एभाव यो गजल भने के रहेछ भन्ने चाहिँ मलाई धेरै अगाडिदेखि लाग्थ्यो हुनसक्छ 45-46 सालदेखि नै मलाई त्यो लाग्थ्यो र गजलप्रति मेरो खास मोह पनि भएन र त्यति धेरै चर्चा परिचर्चा पनि थिएन अहिले जस्तो पछाडि जब काठमाडौँ आएँ काठमाडौँ आइसकेपछि पनि म गजलभन्दा बढी कवितातिरै केन्द्रित भएँ कविता नै लेखेँ विशेष छन्दका कविताहरू बढी लेखेँ र मीनभवनमा म यसरी आउनुको कारण मीनभवनको स्वतन्त्र विद्यार्थी युनियन पनि हो मैले युवराज खतिवडाजीलाई सम्झिरहन्छु त्यति बेला स्वतन्त्र विद्यार्थी युनियनको सचिव हुनुहुन्थ्यो युवराज खतिवडाजी उहाँले धेरै सहयोग गर्नुभयो हामीलाई र गजलतर्फ केन्द्रित भयौँ हामीहरू गजलतर्फ केन्द्रित हुँदाखेरि लन त गरिन्छ होला भन्ने हिसाबले सामान्य हिसाबमा मीनभवनमा बिबिएस सकाएका बिबिएस थडेर सकेका हामी केही र भर्खरै आउनुभएको सुरेश वाग्लेजी हामीले मिलेर एउटा संस्था स्थापना गरौँ त भनेर गजल गृह नामको
त्यो संस्था अहिले कहाँ पुग्यो गजल गृह मैले सोध्न खोजेको त्यो हो
अब इमान्दारपूर्वक बोल्ने हो भनेदेखि यो यदि सुन्नुभयो भने सुरेशजीका आफन्तले सुरेशजीका अझ नजिकका सुरेश वाग्लेजीका अझ नजिकका साथीहरूले हुनसक्छ सुरेशजीले नै पनि यो सुन्नुभयो भने तिखो लाग्न सक्छ यो अमेरिका गयो सुरेशजीको खल्तीमा
ए उतै बस्यो
अमेरिकातिरै गयो
त्यसपछि तपाईँ अर्को संस्थामा सुरुवात गर्नुभयो
त्यस पछाडि हामी त काम गर्ने मान्छ्यौँ जहाँ बढेर पनि हामीले काम गर्नु थियो र त्यस पछाडि गजल गृह जब हामीबाट टाढियो हामी गजल गृहबाट टाढियौँ टाढिने बित्तिकै अर्को बाटो निर्धारण भयो र त्यो बाटो थियो अनामण्डली
गजलमा अल्झिरहनको लागि सजिलो भयो
हजुर
र अनामण्डलीले पनि धेरै ठुलो फड्का मार्यो धेरै कामहरू गर्यो गजल सम्बन्धी निकै अभियानहरू चलायो बहरका गजल सम्बन्धी त केही वर्ष धेरै नै लामो अभियान पनि चलायो त्यसबाट तपाईँ पनि बहरमा गजल लेख्न असाध्यै धेरै अभ्यस्त हुँदै आउनुभयो अघिल्ला दिनको तुलनामा अघिल्ला वर्षहरूको तुलनामा
हजुर हो
अब हाम्रो कुराकानीलाई म एकैछिन रोकेर एउटा बहरमा तपाईँको गजल तपाईँको लयमा म गजल सुन्न चाहन्छु
म एउटा मुदकारी बहरमा लेखेको गजल सुनाउँछु र यो शास्त्रीय छन्दमा चाहिँ भुजङ्ग प्रयात छन्द या माता हुन्छ र उतापट्टि बहरमा चाहिँ फौलुन रुक्नुमा लेखिएको हुन्छ यसरी सुरु गर्छु
तिमी आँसुका नागबेलीहरूमा तिमी आँसुका नागबेलीहरूमा बग्यो छल्किँदै परेलीहरूमा बग्यो छल्किँदै परेलीहरूमा भयो छोड चिन्ता म उइलेर के भो भयो छोड चिन्ता म उइलेर के भो भयो छोड चिन्ता म वैलेर के भो तिमी फुल्नु बेली चमेलीहरूमा तिमी फुल्नु बेली चमेली बेलीहरूमा तिमी आँसुकान गबेलीहरूमा बग्यो छल्किँदै परेलीहरूमा तिमी साथ छोडेर टाढा गए नि तिमी साथ छोडेर टाढा गए नि टाढा गए नि तिमी साथ छोडेर टाढा गए नि बस्यो सम्झनाका तरेलीहरूमा बस्यो सम्झनाका तरेलीहरूमा तिमी आँसुका नाग बेलीहरूमा बग्यो छल्किँदै परेलीहरूमा म बस्ने छु झुप्राहरू भित्र एक्लै म बस्ने छु झुप्राहरू भित्र एक्लै
म बस्ने छु झुप्राहरू भित्र एक्लै
म बस्ने छु झुप्राहरू भित्र एक्लै तिमी हाँस्नु आफ्ना हवेलीहरूमा तिमी हाँस्नु आफ्ना हवेलीहरूमा तिमी आँसुका नाग बेलीहरूमा बग्यो छल्किँदै परेलीहरूमा बग्यो छल्किँदै परेलीहरूमा परेलीहरूमा
धन्यवाद
निकै मिठो गजल हामीले सुन्यौँ सुरेश सुवेदी हुनुहुन्छ हामीसँग आज अनुभूतिका डोबहरू गजल सङ्ग्रह उहाँको प्रकाशित भइसकेको गजल सङ्ग्रह पनि हो र त्यस बाहेकका गजलहरू पनि उहाँले लिएर आउनुभएको छ सुरेशजी यो लयमा गाउनलाई खुबी भएकाले मात्रै लयमा लेख्न सक्छन् कि गाउने खुबी भएन भने पनि लेख्न सकिन्छ लेख्ने
गाउने खुबी भएन भने पनि लेख्न सकिन्छ जस्तो कि हाम्रा गीतहरू बजारमा गाइएका छन् सबै गीतकारहरूले त गीत त गाएका छैनन् नि त अधिकांश सङ्गीत र गीत नगाउनेहरूले सङ्गीत जसले गर्दैन गीत जसले गाउँदैन उसले लेखिराखेको छ नि त लयमा वाचनै गर्न गाउन तरुण शैली वाचन गर्न सक्यो भने त झनै राम्रो तर सकेन भने लेख्न त सक्छ अवश्य पनि सक्छ भनेपछि गीतकार गायक र सङ्गीतकार पनि गीतकार चाहिँ छन्
यस्ता गजल लेखिनेलाई चाहिँ गुनगुनाउँदै लेख्नुपर्छ
गुनगुनाउँदै लेख्दाखेरि राम्रो गुनगुनाउँदै लेख्यो जस्तो म के भन्छु भन्नुहुन्छ भने जो बवरमा हामीले गजल लेखिरहेका छौँ माथि यमाता राजा भानाको सूत्र राखेर चाहिँ गजल लेख्ने होइन गजल वा कविता जेसुकै पनि सूत्र राखेर लेख्ने होइन पहिला लयकण्ठ गर्नुहोस् लयकण्ठ गरिसकेपछि बाटामा हिँड्दा गुनगुनाउनुहोस् घरमा बस्दा गुनगुनाउनुहोस् के गर्दा गुनगुनाउनुहोस् त्यसमा आफै सूत्रमा मिलेर आउँछ ठ्याक्कै सूत्र चाहिँ दिमागमा सेट हुन पऱ्यो पहिला जब सूत्र दिमागमा सेट हुन्छ सूत्र दिमागमा सेट हुने
तपाईँलाई सूत्र सिक्न चाहिँ कति समय लाग्यो पहिला तपाईँले नेपाली छन्द जानिसक्नु भएको थियो कि थिएन
होइन म चाहिँ मेरो आधारभूमि भनेको छन्दको आधारभूमि भनेको चाहिँ मेरो बुवाले पाञ्चेन पूजा गर्दा पढ्ने मन्त्र नै हो मेरो छन्दको आधारभूमि चाहिँ वा मेरो छन्दको आधारभूमि चाहिँ मेरो बुवाले रामायण वाचन गर्दा रामायण पढ्दाखेरि नै हो र महाभारत पढ्दाखेरि नै हो मेरो आधारभूमि भनेको चाहिँ ती अधिकांश संस्कृतका मन्त्रहरू छन्दमा लेखिएका छन् रामायण छन्दमा छ महाभारत छन्द छ छन्दमा छ र त्यसले गर्दाखेरि के हो भन्छ भने एक खालको लय मसँग सेट भइसकेका थियो र त्यसलाई मैले पछि आएर उतार्ने काम लेख्ने काम पछाडि आएर मात्रै गरेको लेख्ने काम गर्दाखेरि म निखारिँदै गएँ म खारिँदै गएँ होला केही कुराहरू अझ बढी जाने होला केही कुराहरू अझ बढी सिकेँ होला भएको त्यति मात्रै तर आधारभूमि भने चाहिँ मेरो त्यो नै हो मैले खास सूत्र सिकेर यति वर्षमा सिकेँ वा सिकिसकेँ त्यो पनि होइन मैले अझै कति बाँकी छ कति बाँकी छ सिक्नलाई भर्खर यो त प्रारम्भ हो केही सिकेको छु केही जानेको छु यति मात्रै हो
अनि जस्तो अब कति समयको दौरान लाग्दो रहेछ भन्ने चाहिँ अरू अरू सिक्नेहरूलाई तपाईँले बताउनु पर्दा यति समयमा हामी लयमा लेख्न सक्ने बन्छौँ है भनेर बताउनुलाई चाहिँ कसरी भन्न सक्नुहुन्छ?
सिकाएको क्रम त अन्त हुँदै हुँदैन। जो मैले अझै भनिराखेको छु कि मैले पनि अझै जो लेख्नुपर्ने हो त्यो अझै पनि लेख्न सकिरहेको छैन। सिकाएको क्रम कुनै हालतमा पनि अन्त्य त हुँदै हुँदैन। तर सामान्यतया एउटा सिरियस मान्छेले जो तोसँग लगाव राख्न सक्छ, जो तोसँग अलिकति म लगानी गरेर बोल्छु भन्न सक्छ, समय लगानी गर्छ, मन हृदयदेखि लाग्छ भने हुनसक्छ 15-20 दिनमा मजाले सक्छ एउटा दुईवटा गजल लेख्नलाई। सबै लयमा सबै बहरमा नसक्ला, एउटा दुईवटा लयमा लेख्न सक्छ। जस्तो कि हामीले यो लयलाई वा यो बहरलाई यो छन्दलाई हामीले ठुलो बनाइराखेका छौँ। लय बहर छन्द ठुलो होइन। किन ठुलो होइन भनेदेखि हामीले जनजीवनमा प्रयोग गर्ने सामान्य शब्दहरू वा लेखिएका सुरुमा लेखिएका शब्दहरू पनि एउटा मरेर जान्छ हामी हजार हुन्छौँ, एउटा चुटाइ खान्छ हामी हजार हुन्छौँ। बहरमा छ यो त बहरमा त लेखा होइन त्यो गीत त पक्कै पनि,
तर
बहरमा छ, ठ्याक्कै बहरमा छ। रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत सरियो बल्दो यो सान हाम्रो, बहरमा छ यो। म मुर्दा भनेको तिमी आज हेर भनेको गीत बहरमा छ, यो छन्दमा छ। भनेपछि छन्द हाम्रो जीवनमा अभ्यस्त हुनु पऱ्यो, हामीले अभ्यास
अटोमेटिकली आउनु पऱ्यो, यसलाई कृत्रिमसँग बनाएर फर्मुला बनाएर अनि अक्षर भरेर
त्यो चाहिँ भएन, त्यो चाहिँ भएन।
हामी सुरेश सुवेदीसँगको कुराकानी जारी राख्छौँ। हामी उहाँसँग कुराकानी गरिरहेका छौँ बुलबुलमा आज। अनुभूतिका डोबहरू गजलका गजलकार पनि हुनुहुन्छ। योभन्दा अघि अनाम मण्डली, गजल गृह लगायतका विभिन्न संस्थाहरूमा रहेर गजलको प्रचार प्रसारमा निकै ठूलो योगदान पनि पुर्याउनु भएको छ। यो कुराकानी जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला।
बुलबुल एउटा ईरानी चरा।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल
जाँदैछ दूर एक्लै बाटो नछेक फेरी, जाँदैछ दूर एक्लै बाटो नछेक फेरी, साथै रमेर जिउने स्वप्न नदेख फेरी, स्वप्न बनेर तिम्रो आए भने म छेउ, स्वप्न बनेर तिम्रो आए भने म छेउ, बिउझेर नाम सम्झी चिट्ठी नलेख फेरी, साथै रमेर जिउने स्वप्न नदेख फेरी, ठिकै छ घात गर्दै आफै गयौ त भइगयो, ठिकै छ घात गर्दै आफै गयौ त भइगयो, ढुङ्गा भनेर मेरो छाती नटेक फेरी, साथै रमेर जिउने स्वप्न नदेख फेरी, पोलेर जिन्दगी यो पार्यो भयो खरानी, पोलेर जिन्दगी यो पार्यो भयो खरानी, आएर आज आगो बाली नसेक फेरी, जाँदैछु दूर एक्लै बाटो नसेक फेरी, साथै रमेर जिउने स्वप्न नदेख फेरी। सुरेश सुवेदीको गजल यो, अनुभूतिका डोबहरू गजल संग्रहबाट मैले लिएको गजल। र आज हामी सुरेश सुवेदीसँग छौँ उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा। उहाँसँगको कुराकानी आजको बुधबारमा हामी गरिरहेका छौँ। सुरेशजी, अघि योभन्दा अघिको चरणमा मैले तपाईँसँग कुराकानी गर्दाखेरि कसरी बहरमा गजलहरू लेख्ने, लय कसरी सिर्जना गर्ने आफ्नो गजलमा भन्दा, तपाईँले चाहिँ लय सिर्जना गरेर गरिँदैन, यो अटोमेटिकली मनबाटै आउँछ भन्ने कुराहरू गर्नुभयो। र म प्रसङ्ग अब जोड्न चाहन्छु तपाईँको गजललाई प्रचार प्रसार गर्ने अभियानमा तपाईँको सक्रियताबारे। कस्तो अनुभव तपाईँको अहिलेसम्मको अनुभूति कस्तो छ? गजल आफूले त लेखियो, एउटा सर्जक भइयो होइन, त्यसबाहेक पनि तपाईँ अभियानहरूमा हिँड्नु भएको छ ताकि अरूले लेखुन, गजलको बारेमा थाहा होस्, बहस होस् भनेर। अब आज जुन क्षेत्रमा गजल आइपुग्यो त्यसमा एउटा एउटा भूमिका त तपाईँको पनि रहन्छ नि, सानो ठुलो घर बन्दाखेरि एउटा इँटाको पनि महत्त्व हुन्छ भने जस्तै। कस्तो अनुभूति छ तपाईँको, अनुभव कस्तो छ?
अनुभवहरू बडा रमाइला रमाइला अनुभवहरू छन्। निकै अप्ठ्यारो परिस्थितिमा हामीले काम थालेका थियौँ। एकातर्फ हाम्रो इमेच्योर्ड अवस्था थियो त्यति बेला, अपरिपक्व अवस्था थियो, भर्खर बिबिएस थडिएर सक्दै गरेका केटाहरूको अवस्था कस्तो रहन्छ त्यो तपाईँ हामीले नै कल्पना गर्ने कुरा हो पहिलो कुरा। र अर्को कुरा के पनि थियो भने त्यति बेला म आफ्नै सन्दर्भको कुरा गर्ने, म गजल बुझ्दिनथेँ, मैले अगाडि नै भनिसकेका छु, म गजल बुझ्दिनँ थिएँ। भनेपछि एउटा गजल नबुझेको मान्छे, एउटा अपरिपक्व भर्खर बिबिएस सक्दै गरेको एउटा केटो चाहिँ तपाईँको गजलको एउटा अभियान लिएर हिँडेको छ, त्यो अप्ठ्यारो मलाई कति महसुस भयो होला त्यो तपाईँ हामी आफै अनुमान मात्रै गर्न सक्छौँ, मैले बोलिराख्नु पर्दैन। र त्यस पछाडिका दिनहरूमा मैले यति द्रुत गतिमा मेरो अध्ययन क्रमलाई बढाएँ, र त्यो अध्ययनक्रमलाई बढाइसकेपछि ममा एउटा के हिम्मत जाग्यो अब चाहिँ भने म गजलको विषयमा कम्ती भने थोरै नै बोल्न सक्छु भन्ने लाग्यो र त्यो थोरै बोल्न सक्छु भन्ने लागिसकेपछि अनि त्यस पछाडि हामी हरेक कलेज कलेजमा गयौँ हरेक स्कुल स्कुलमा गएर पनि हामीले कार्यक्रम गऱ्यौँ हरेक ठाउँ ठाउँमा गयौँ धेरै टाढा टाढा गएर हामीले गजल प्रचार प्रसार एक हिसाबमा अभियान गजल लेखन कलाहरूलाई हामीले यसरी सिकाउँदै अगाडि बढाउँदै बढाउँदै गयौँ र एक हिसाबमा गजल को यो रूपमा अहिले हामी छौँ जस्तो
सिकाउने क्रममा चाहिँ जस्तो स्कुलहरूमा तपाईँले विभिन्न ठाउँमा सिकाउनु भयो होइन सिकाउने क्रममा कस्ता मान्छेले छिट्टो टिप्ने गजललाई छिट्टो बुझ्ने अनुभव गर्नुभयो तपाईँले म तपाईँसँग अरूसँग गरेको भन्दा फरक कुराकानी किन गरिरहेको छ भने तपाईँले यो अनुभूति लिनुभएको छ
होइन त्यो चाहिँ कस्तो भयो भन्छन् त्यो सिक्ने क्रममा सिकाएको क्रममा जो साथीहरू हुन्थ्यो त्यो विशेष गरेर जो गजल लेख्न चाहिँ चाहिरहेका छन् होइन लेख्न खोजी पनि रहेका छन् तर पूर्ण रूपमा चाहिँ जानिराखेका छैनन् कि पूर्ण रूपमा नजानिराखेका जो मान्छेहरू छन् ती मान्छे ती साथीहरूले चाहिँ उनीहरू सामान्य कुरा यसो सामान्य बाटो खनिदिने बित्तिकै उनीहरू फर्र आइहाल्ने त्यस पछाडि
इच्छा सबभन्दा पहिलो कुरा इच्छा हुनु पर्यो
जस्तो कि मलाई सिन्धुपाल्चोकमा भएको टुकीसँगमा भएको एउटा कार्यक्रम याद छ सुरुमा जाँदाखेरि हामी देवी सर म गएको थियौँ चन्द्रप्रसाद नेउपाने पनि आइपुग्नु भएको थियो बडो अचम्म लागिरहेको थियो कि यहाँ कसरी हामीले सिकाउने होला केही छैन कोही मान्छे छैन हामीलाई त्यो लागिरहेको थियो जब हामी त्यहाँ गयौँ तिन दिनको कार्यक्रम थियो त्यहाँ त्यो खास एनजिओ एउटा अनि उहाँहरूले भन्दै हुन्थ्यो बिहान 8 बजीदेखि बेलुका चाहिँ 8 बजीसम्म तपाईँहरू के कार्यक्रम चलाउनुहुन्छ भन्दै हुन्थ्यो तर त्यो बिचमा उहाँहरूले अझ त्यो एनजिओ कार्यक्रममा चाहिँ बिचबिचमा ग्यापिङ राख्ने खाजा टाइम राख्ने यस्तो यस्तो राख्ने गरिराख्नु भएको रहेछ हामीले गएर जब गजलको कार्यक्रम गर्न थाल्यौँ त्यस पछाडि बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म हामी एकचोटि खाना खाना मात्रै ब्रेक लियौँ
रिफ्रेसमेन्ट नै चाहिएन
र त्यहाँ यति राम्रा राम्रा गजल लेखे तुरुन्तै यति राम्रा राम्रा गजलहरू लेखे यति राम्रा राम्रा गजलहरू आए ती साथीहरू कोही आए होलान् कोही आएका छैनन् होला अहिले बजारमा बाहिर आएका छन् छैनन् त्यो आफ्नो ठाउँमा छ होइन तर तुरुन्तका तुरुन्तै चाहिँ त्यहाँ हामीले लेखेभन्दा उत्कृष्ट उत्कृष्ट गजलहरू लेखिए त्यहाँ तुरुन्तै कि जो हामी प्रशिक्षक भएर बनेर गएका थियौँ तर हामीले लेखेभन्दा अझ उत्कृष्ट गजलहरू आइदिए त्यहाँनिर मलाई सबैभन्दा आश्चर्य लागेको चाहिँ त्यहाँ थियो
भनेपछि गजल आफैमा एउटा रिफ्रेसमेन्टको त्यत्रो ठुलो साधन पनि हो जुन चाहिँ एनजिओले विभिन्न गोष्ठीहरू गर्दाखेरि बिचबिचमा ब्रेक गरेर रिफ्रेसमेन्ट दिइरहनु जरुरी हुन्छ भने गजल प्रशिक्षण 12 घन्टा हुँदाखेरि पनि आफै उनीहरू रिफ्रेस हुँदै इन्टरटेन गर्दै फेरि त्यही काममा रमाउन सक्दो रहेछ
निकै
रमाइलो कुरा बताउनु भयो एउटा चाहिँ इच्छा हुनु पर्यो दोस्रो चाहिँ गजल आफैले इन्टरटेन गर्दै ल्याउँछ र गर्न मन लाग्छ भन्ने कुरा
मात्र यति हो हामीले के गर्नु भएन भनेदेखि गजल लेखनलाई र गजललाई हामीले सस्तो विधा ठानिदिनु भएन हामी लेखकहरूको वा यो गजललाई बुझ्ने जो बुझक्कडहरू भनिएका तथाकथित बुझक्कडहरू छौँ म तथाकथित शब्द प्रयोग गरेँ हामीले गजललाई सस्तो बनाइरहेका छौँ कि सबभन्दा ठुलो कुरा चाहिँ गजल चाहिँ अहिले के
आफैमा गहन विधा हो भन्ने कुरा
बुझिदिएनौँ हामी आफैले बुझिदिएनौँ गजल यति गहन विधा हो अरू जस्तो हामीले एक प्याराग्राफ लेख्न पर्दैन एउटा वाक्य एउटा भनाइ एउटा कुराहरू पुरा गर्न एक प्याराग्राफ लेख्न पर्दैन हामीले दुई लाइन जम्मा दुई लाइन लेख्यौँ भने
धेरै कुरो
सबै कुरो दिइसकेका हुन्छ भनेदेखि अब हामी चाहिँ के खोजिरहेछौँ त भन्नुहुन्छ भनेदेखि त्यसलाई सस्तो बनाएर या वा मलाई फलानु मन पर्यो हामी त्यतातिर गइरहेका छौँ सबभन्दा ठुलो समस्या चाहिँ हाम्रो
अब म फेरि यहाँनिर तपाईँलाई रोकेर हाम्रो कुराकानीको क्रमले सुनिरहनुहरूलाई चाहिँ तपाईँको गायन सुन्ने रहर होला म एउटा फेरि हामीसँग धेरै समय नरहला अब मुस्किलले दुईवटा भ्याइन्छ कि एउटा चाहिँ तपाईँलाई मैले अनुरोध गरेँ
एउटा मैले तरनुम शैलीमै गाउँछु म भित्र चाँदनी बनी सधैँ सधैँ उदाउनु म भित्र चाँदनी बनी सधैँ सधैँ उदाउनु हुँदैन देखिने गरी तिमी सुटुकाउनु हुँदैन देखिने गरी तिमी सुटुकाउनु अदृश्य चोटले तिमी कतै कतै दुखे पनि अदृश्य चोटले तिमी कतै कतै दुखे पनि हरेक भेटमा भने मुसुक्क मुस्कुराउनु हरेक भेटमा भने मुसुक्क मुस्कुराउनु हुँदैन देखिने गरी तिमी सुटुकाउनु बनेर भेल बेगले तिमी कतै बगे पनि बनेर भेल बेगले तिमी कतै बगे पनि
कतै भने तिमी स्वयं नदी बनी सुसाउनु, कतै भने तिमी स्वयं नदी बनी सुसाउनु, हुँदैन देखिने गरी तिमी सुटुक्क आउनु, म लेख्छु गीत सुका डुबी अनन्त यादमा, म लेख्छु गीत सुका डुबी अनन्त यादमा, बसेर एकलासमा सप्रेम गुनगुनाउनु, बसेर एकलासमा सप्रेम गुनगुनाउनु, म भित्र चाँदनी छरी सधैँ सधैँ उदाउनु, हुँदैन देखिने गरी तिमी सुटुकाउनु, तिमी सुटुकाउनु।
धन्यवाद।
यो मिठो गला हामीले सुन्यौँ सुरेश सुवेदीको गायन। उहाँको जन्म 2036 भाद्र 14 गते झुल्के भोजपुर, हाल सुनसरी काला बन्जार लेखेको छ यो पुस्तकमा, सम्पादन गर्नुभएको छ उहाँले बरमालाको। उहाँको संलग्नता अनाम मण्डली, गजल गृह नेपाल, नागार्जुन साहित्यिक प्रतिष्ठान, साहित्यिक विद्यार्थी समाज लगायतका संस्थाहरूमा उहाँको संलग्नता छ र लामो समयदेखि गजलमा करिब 1.5 दशक उहाँले लगानी गर्नुभएको छ आफ्नो। र गजल सिकेर उहाँले बताइहाल्नु भयो, पहिला जान्दिनँ थिएँ म, क्रमशः संस्थामा आएपछि सिक्दै गएँ, जाने र त्यसपछि अरूलाई सिकाउनु पनि सिकाउने काममा पनि हिँडेँ भन्ने कुरा बताउनु भयो। सुरेशजी, धेरै अगाडि तपाईँ गजल गृहमा हुँदाखेरिको तपाईँले वाचन गरेर मञ्चहरूमा सुनाउने गजलहरू सम्झनुहुन्छ कुनै?
मैले त्यति बेलाको ठ्याक्कै गजलहरू पुरै त सम्झन्न रहेन,
एक दुई शेरहरू सुनाउनु पर्दा,
एक दुई शेर जस्तै मैले एउटा गजलको शेर सम्झिन खोजिरहेछु।
बले यो मनैमा हरे प्रेम ज्वाला, बले यो मनैमा हरे प्रेम ज्वाला, सधैँ रित्दैछन् र मातेर प्याला, सधैँ रित्दैछन् र मातेर प्याला।
मलाई लाग्छ मेरो जीवनमा लेखिएको पहिलो औपचारिक गजल यही थियो।
ए, पहिलो औपचारिक पनि यही नै हो?
यही नै थियो र यो छापिएको पनि पहिलोचोटि यही नै हो,
होइन? केही मेमोरी रहेछ यसमा, सम्झि पनि हाल्नुभयो?
सम्झेँ, मैले सम्झेँ, यो निकै धेरै पुरानो गजल हो यो, र त्यो गजल मैले लेखेर।
तपाईँले तपाईँ गजलमा प्रवेश गरेदेखिको आजसम्मको 1.5 दशकलाई चाहिँ तपाईँले क्रमबद्ध रूपमा व्याख्या गर्दा कस्तो कस्तो पाउनुभयो? कति फरक त नसोधौँ, अब आँखा जमिन फरक छ, होइन? क्रमबद्ध रूपमा यसको एनालिटिकल व्याख्या गर्ने हो भने चाहिँ कसरी गएको पाउनु भएको छ गुणात्मकताको हिसाबमा
गजलको अवस्था? गजलको अवस्था सुरुमा संरचनामा नै ठुलो विवाद थियो हामी बिच। पहिलो कुरा संरचनामा विवाद थियो, त्यस पछाडि त्यो भित्रको कलाको त कुरै छोडिदिनु, संरचनामा नै हाम्रो ठुलो विवाद थियो सुरुमा। कसैले के भनेको छ, कसैले के भनेको छ, कसैले काफिया नै नमिलाइकन लेखेको छ गजल भनेको छ। पत्रिकाहरूमा छापिने क्रम पनि त्यही हो, मिडियाहरूमा बज्ने क्रमहरू पनि त्यही भए। त्यो प्रारम्भको अवस्था भने त्यो थियो। अब त्यसमा अन्य कुराहरू त कुरै छोडिदिनु। त्यस पछाडि यति भल्गर यति अश्लील गजलहरू आए त्यति बेला कि तपाईँ हामी सँगै बसेर हाम्रा दिदीबहिनी, हाम्रा आमा बुवा, हाम्रा भाइ बहिनीहरू, छोराछोरीहरूलाई सँगै लिएर सुन्न सक्ने अवस्थाका गजलहरू त्यति बेला
श्रृङ्गारिकता,
श्रृङ्गारिकताको नाममा अति अश्लील अति भल्गर गजलहरू आए त्यति बेला, र बिस्तारै त्यो क्रमहरू टुट्दै गयो। त्यसमा अलिकति हामीले पनि हवाला दियौँ, हामीले पनि अलिकति त्यही हिसाबले गयौँ। हामी जो आयोजक पक्षहरू थियौँ त्यति बेला, कतिपयहरूलाई चाहिँ हामीले कार्यक्रम वाचन गर्दा गर्दै रोक्नु पऱ्यो, कतिपयहरूलाई चाहिँ हामीले कार्यक्रममा बोलाउनै छोड्यौँ, कतिपयहरूसँग चाहिँ बहसै गऱ्यौँ। यो भएपछि कम्तीमा भल्गर गजलहरू चाहिँ साथीभाइ बस बिच बसेर सुनाउन त सुनौँ न त भन्ने एक खालको इन्जोय गर्ने हिसाबले सुनाइए सुनिए, तर भल्गर गजलहरू त्योभन्दा पछाडि चाहिँ आएन। बाँकी रह्यो अब कलात्मकको पक्ष। बिचमा आइसकेपछि ती सस्ता रचनाहरूबाट क्रमशः गजलमा कलात्मक गजलहरू अनि लेखिन थाले, र गजलको विषयवस्तुका आधारमा विविधता पनि हुन थाल्यो। जस्तो कि देशप्रेमका कुराहरू आउन थाले, समाजका कुराहरू अझ जोडतोड साथ उठ्न थाले, संरचनामा कुनै विवाद नै रहेन। र अब त्यस पछाडि आयो सन्दर्भ, आयो लयको सन्दर्भ। त्यस पछाडि आइसकेपछि लयको सन्दर्भ आयो, र पछाडि लयमा ठुलो विवाद रह्यो। कसैले भने अब अहिले पनि म देखिरहेको छु फेसबुकमा, कसैले आधुनिक गजल भनेका छन्, कसैले के अरे छन्दका गजल, पहरका गजल भनेका छन्। गजलमा न आधुनिकता हुन्छ न पुरानो हुन्छ, गजल एउटा हुन्छ। मैले अस्ति घनश्याम, डाक्टर घनश्याम परिश्रमले बोल्नु भएको थियो एउटा कार्यक्रममा, के भन्नुभयो भने भावविम्ब प्रतीकका आधारमा ज्ञानवाकर पौडेलहरूले वा निराजन भट्टराईहरूले डाक्टर निराजहरूले निराज भट्टराईहरूले लेखेका गजलहरू चाहिँ अझ उत्कृष्ट हुन्छन् तर त्यहाँ लय हुँदैन यस हिसाबमा उहाँको गजलहरू पठ्य गजलहरू हुन् भनेर भन्नुभयो। मैले यो कुरा ठाडे इन्कार किन गरेँ भने गजल पठ्य त्यही हो लेख्य त्यही हो र श्रव्य पनि त्यही हो गाह्य पनि त्यही हो त्यो एउटा हो त्यसमा काफिया हुन्छ र लय हुन्छ कलाको त कुरै छोड्नुहोस् गजल एउटा हुन्छ लय हुन्छ काफिया हुन्छ त्यो पठ्य पनि त्यही हो।
त्यसपछि उहाँले के भन्नुभयो
उहाँले त्यस पछाडि त्यो खास कार्यक्रममै चाहिँ प्रतिक्रिया भएन बेलुका सुरेशजी तपाईँले भन्ने कुरा सही चाहिँ सही हो भन्दै हुन्छ
कार्यक्रम सकेपछि अनौपचारिक रूपमा कुरा गर्नु
अनौपचारिकमा अब अहिले आएर चाहिँ के भयो भन्छ भने लयमा पनि अब विवाद रहेन फेरि अहिले आइसकेपछि गजलहरू गाइन थाले स्टेजमा गाइन थाले कम्तीमा एउटा हाम्रो सुखद पाटो के हो भने गजलहरू हरेक एल्बमहरूमा गायकहरूले सङ्गीतकारहरूले निकालेका एल्बमहरूमा दुईवटा तिनवटा चारवटा गजलहरू राख्न थालेका छन् सबभन्दा सुखद पाटो भनेको नेपाली गजलका लागि त्यो हो। मैले बारम्बार भन्ने गरेका छु नेपाली गजल अब पनि गायनमा आउन सकेन भने र अब पनि गजल गायनमा आएन भनेदेखि गजल फेरि सिद्धिन्छ यो भीमनिधि तिवारी पछाडिको युगमा फेरि फर्किन्छौँ हामी किन फर्किन्छौँ भनेदेखि हामीले सधैँ लेखेर यसका धेरै पाठकहरू बढ्छन् यो मलाई लाग्दैन यसका श्रोताहरू बढी हुनुपर्छ गजलका श्रोताहरू पाठकभन्दा बढी श्रोता हुनुपर्छ
श्रुति मधुरता चाहियो
श्रुति माधुर्यता हुनुपर्छ र मैले के भनेको छु भने 2070 दशक भनेको चाहिँ अब 60 दशकमा हामी संरचनामा बहस गऱ्यौँ 2070 दशक भनेको अब गायनमा आउनुपर्छ गजल त्यस पछाडि मात्रै हामी गजल
बुलबुलले पनि अबको 5 वर्ष चाहिँ आधा दशकलाई चाहिँ यो गजललाई गायनमा कसरी ल्याउने भन्ने विषयमै बहस चलाइरहेको छ
एकदम मैले मैले तपाईँहरूबाट ठुलो आशा गरेको पनि मैले त मिडियाकर्मीहरूलाई त अझ अगाडि अगाडि केही साथीहरू जो मेरा साथीहरू थिए उहाँहरूलाई गाली गर्थेँ गजल बिगार्ने तपाईँहरू पनि हो जस्ता खालका गजल पनि लिएर आएर बजाइदिनु भएको छ कम्तीमा तपाईँहरूले मिडियामा के गरिदिनु भने हामी तपाईँ र म छौँ एउटा कार्यकक्षमा छौँ हाम्रो अगाडि दुईवटा माइक्रोफोन छ त्योभन्दा बाहेक केही पनि छैन तर हामीले के अनुमान गर्छौँ भने हामी प्रविधिका अगाडि बोलिराखेका छौँ कि प्रविधि भनेको चिज चाहिँ यस्तो चिज हो हाम्रो पछाडि लाखौँ करोडौँ मान्छेहरू
अनगिन्ती
त्यसैले तपाईँहरूले चाहिँ कम्तीमा यसमा सकारात्मक भूमिका खेलिदिनु भयो भने म तपाईँलाई त स्यालुट गर्छु कार्यक्रममा स्यालुट गर्छु बुलबुलले र अच्युत घिमिरेले नेपाली गजलका लागि कति कन्ट्रिब्युसन गरेको छ भन्ने कुरा त मलाई थाहा छ।
धन्यवाद सुरेशजी म अब अगाडि लैजान्छु फेरि हाम्रो यो गायनकै क्रमलाई तपाईँको गायन सुन्न मन लाग्यो हाम्रो कुराकानी मात्रै सुनि सुन्दा सुन्दा बुलबुलियनलाई चाहिँ फेरि सुरेशजीको गायनलाई मैले छायामा पारेँ भन्ने आरोप आउन सक्छ त्यसैले फेरि मैले तपाईँलाई अगाडि सारेँ सम्भवतः पुस्तकबाट गाउँदै हुनुहुन्छ
हजुर हजुर
सुनौ न
यो मेरो 73 पेजमा छ अनुभूतिका डोबरहरूको यो चाहिँ झ्याउरे छन्दमा मुना र मदन ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस यो लयमा हो त्यो चाहिँ म त्यही लयमा त्यही गजल त्यस्तै छन्दमा 3 र 2 3 र 2 3 र 3 हुन्छ यसको संरचना
मदलु तालमा देउडा र रोधी गाउन बाँकी छ मादलु तालमा देउडा र रोधी गाउन बाँकी छ नलाउ ताला ढोकामा कोही आउन बाँकी छ नलाउ ताला ढोकामा कोही आउन बाँकी छ पिछाडिएका जाति र भाषा धर्म र संस्कृति पिछाडिएका जाति र भाषा धर्म र संस्कृति समाइ हाता अगाडि छिटै ल्याउन बाँकी छ समाइ हाता अगाडि छिटै ल्याउन बाँकी छ नलाउ ताला ढोकामा कोही आउन बाँकी छ सुकेका पात सुकेका रुख उजाड बनमा सुकेका पात सुकेका रुख उजाड बनमा पलाई मुना बासन्ती बहार छाउन बाँकी छ पलाई मुना बासन्ती बहार छाउन बाँकी छ नलाउ ताला ढोकामा कोही आउन बाँकी छ हिमाल उस्तै पहाड उस्तै बिचरा मधेश हिमाल उस्तै पहाड उस्तै बिचरा मधेश रुक्दैछ घाउ दुखेर मलहम लाउन बाँकी छ रुँदैछ घाउ दुखेर मलहम लाउन बाँकी छ नलाउ ताला ढोकामा कोही आउन बाँकी छ समानताका निमित्त जारी आखिरी युद्धमा समानताका निमित्त जारी आखिरी युद्धमा विजयी झण्डा बोकेर फहराउन बाँकी छ विजयी झण्डा बोकेर फहराउन बाँकी छ नलाउ ताला ढोकामा कोही आउन बाँकी छ आउन बाँकी छ
धन्यवाद स्टेजमा हो भने यति बेला मन्त्रमुग्ध भएका सबै दर्शकले सम्भवतः ताली बजाएर स्वागत गर्नुहुन्थ्यो सुरेशजीलाई म स्टुडियोभित्र छु र एक्लै छु अहिले मसँग मेरा उत्पादन सहयोगी हुनुहुन्छ त्यति मात्रै छौँ हामी निकै मिठो मादलु तालमा देउडा र रोदी गाउन बाँकी छ नलाउ ताला ढोकामा कोही आउन बाँकी छ कति मिठोसँग सुनियो उहाँको यो झ्याउरी छन्दमा उहाँले सुनाउनु भएको गजल हामीले सुन्यौँ अब हामी करिब करिब कार्यक्रमको अन्तिम चरणतिर छौँ सुरेशजी आजभोलिको तपाईँको कार्यक्षेत्र कहाँ छ मलाई अलि यो पनि बुझ्नु मन छ
मेरो कार्यक्षेत्र अहिले पूर्व छ विशेष गरेर म सुनसरी केन्द्रित भएर काम गरिरहेको छु अहिले भयो पाँच छ महिना नै भयो म पूर्वतिर
के काम गर्नुहुन्छ
मेरो खास मार्केटिङको म एरिया सेल्स म्यानेजर हो र पूर्व क्षेत्र विशेष गरेर मैले वीरगन्जभन्दा पूर्वका एरिया हेर्छु फिल्डमा काम हुन्छ मेरो र अहिले पाँच छ महिना भयो म पूर्व गएर काम गर्न थालेको
बिबिएस नसकिँदै पढ्दै गर्दा गजल गृहमा छिरेको सुरेश त्यस पछाडि फेरि अनामण्डलीमा छाएर गजलसँगै रमाएको सुरेश सेल्सम्यानको जब पूर्वाञ्चलमा गरिरहँदाखेरि गजलको नियास्रो त खुब लाग्दो हो नि
एकदम गजलको नियास्रो लाग्छ तर रमाइलो पक्ष के छ भन्छ भने म एकै ठाउँ कहिले पनि बस्नु पर्दैन जब एक ठाउँ बस्दिनँ ठाउँ ठाउँमा जान्छु र त्यहाँको ठाउँ ठाउँको संस्कृतिले ठाउँ ठाउँको भूगोलले ठाउँ ठाउँका परिवेश घटनाहरूले मलाई गजल लेख्न प्रेरणा पनि भइराखेको छ फेरि
सृजना फुरिरहन्छ
जस्तो म पूर्वको धरानमा जान्छु त्यहाँको रहनसहन त्यहाँको वातावरण त्यहाँको परिस्थिति त्यहाँको भौगोलिक अवस्था एउटा छ जब म जनकपुरमा आउँछु त्यहाँको संस्कृतिले यति तानिदिन्छ मलाई यति तानिदिन्छ यति तानिदिन्छ वीरगन्जमा पुग्छु त्यहाँको अर्कै संस्कृति छ अर्कै भूगोल छ अर्कै अवस्था छ अर्का घटनाहरू गर्छन् र यसले मलाई चाहिँ न्यास्रो अवश्य लाग्छ
त्यसरी फिरन्ता भएर हिँडिरहने क्रममा चाहिँ अरूहरूलाई गजल सिकाउने पनि मौका पाउनु भएको छ ठाउँ ठाउँमा
मैले विशेष गरेर मेरो जबको सिलसिलामा चाहिँ यो कुरा गर्दिनँ हेर्नु किनभने यो अत्यन्त फरक पाटाहरू हुन् जहाँ नाफा घाटाका कुराहरू मात्रै हुन्छन् र यो भावुकताको कुराहरू र हामीले कल्पनाशीलताको कुराहरू त्यो ठाउँमा गर्नु हुँदैन मलाई थाहा छ प्रष्टैसँग र मेरो जबलाई म अत्यन्त सलाम गर्छु सम्मान गर्छु फेरि त्यही हिसाबले म त्यहाँ चाहिँ त्यो एरिया त्यो कार्यक्षेत्रभित्र चाहिँ गर्दिनँ जब म त्यो कार्यक्षेत्रभन्दा बाहिर रहन्छु अनि त्यस पछाडि चाहिँ गजलका सन्दर्भहरू उठ्छन् फेरि मजाले उठ्छन् धेरै साथीहरूलाई सिकाएको छु उनीहरूबाट सिकेको छु धेरै कुराहरू सिकाउने भन्दा पनि अझ बढी त मैले सिकेको छु उनीहरूबाट र त्यसले मलाई फाइदा नै गरेको छ
हाम्रो विभिन्न स्थानीय एफएमहरूबाट चाहिँ देशैभरिका कतिपय गजलकारले अथवा बुलबुलियनले सुनिरहनु भएको छ अहिले तपाईँ पूर्वाञ्चलतिर पनि हुनुहुन्छ त्यतैतिर पुग्दा तपाईँलाई कसैले भेट्न चाह्यो भने तपाईँलाई सम्पर्क गर्न केमा सकिन्छ
मलाई फेसबुकमा सुरेश सुवेदी नै भनेर खोज्नु सर्च गर्नुभयो भने मलाई भेट्न सक्नुहुन्छ सुरेश सुवेदी नै भन्नुभयो भने त्यस पछाडि माइकमा उभिएर अगाडि बोल्दै गरेको मेरो फोटो छ मैले त्यो पनि भनिदिइहालौँ र मलाई इमेल एड्रेसमा भेट्न चाहनुभयो भने diasubhai दिसुभाइ @yahoo.com मलाई त्यहाँ पनि खोज्न सक्नुहुन्छ र मेरो मोबाइल नम्बर 98510 30264 मलाई सम्पर्क
एकपटक मोबाइल नम्बर फेरि भनिदिनुहोस् त
98510 30264
त्यसमा तपाईँलाई सम्पर्क गर्न सकियो हस् सुरेशजी हाम्रो कार्यक्रमसम्म आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ
हजुर मलाई तपाईँको यो अत्यन्त प्रिय कार्यक्रममा प्रिय रेडियोमा प्रिय प्रस्तुताले यो कार्यक्रममा ल्याइदिनु र यो अवसर दिनु तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु
हवस् त हामी सुरेश सुवेदीसँगको कुराकानी सँगसँगै अब आजको बुलबुलबाट छुट्टिने जमर्कोमा छौँ। अनुभूतिका डोबहरू उहाँको गजल सङ्ग्रहबाट मैले एउटा गजल वाचन गरेर आजको रात्रिप्रस्तुति बुलबुलबाट बिदा हुने तर्खरमा छु। हामीलाई पत्राचार गर्न हाम्रो कार्यक्रमको ठेगाना कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल, इमेलका लागि बुलबुल एट युएनएन डट कम डट एनपी हाम्रो ठेगाना रहेको छ। हवस् त शनिबारसम्मका लागि सुरेश सुवेदीको यो गजलसँगै शुभरात्रि भन्छौँ। चुकेर स्वाभिमानमा म दास बाँच्न सक्दिनँ, चुकेर स्वाभिमानमा म दास बाँच्न सक्दिनँ र शान्ति नाममा यहाँ म लास बाँच्न सक्दिनँ। हिमालमा पहाडमा मधेसमा र फाँटमा, हिमालमा पहाडमा मधेसमा र फाँटमा स्वतन्त्र साथ फुल्न देऊ म त्रास बाँच्न सक्दिनँ र शान्ति नाममा यहाँ म लास बाँच्न सक्दिनँ। मैले यो गजलको काफिया बिगारेर वाचन गरेछु सुरुमा, क्षमा चाहन्छु र फेरि म तेस्रो शेर अब सुनाउँछु मिलाउँदै। म सिर्जना हुँ सृष्टिको र चाहना हुँ देशको, म सिर्जना हुँ सृष्टिको र चाहना हुँ देशको, तसर्थ ध्वस्त देशमा विनाश बाँच्न सक्दिनँ र शान्ति नाममा यहाँ म लास बाँच्न सक्दिनँ। छचेत आत्मा अझै अठोट साथमा अझै, छचेत आत्मा अझै अठोट साथमा अझै, र चेतना हुँदाहुँदै म प्यास बाँच्न सक्दिनँ र शान्ति नाममा यहाँ म लास बाँच्न सक्दिनँ। म बाँच्नुपर्छ सत्य हो स्वतन्त्र साथ बाँच्न देऊ, म बाँच्नुपर्छ सत्य हो स्वतन्त्र साथ बाँच्न देऊ, तथापि जिन्दगी म यो हताश बाँच्न सक्दिनँ। चुकेर स्वाभिमानमा म दास बाँच्न सक्दिनँ र शान्ति नाममा यहाँ म लास बाँच्न सक्दिनँ।
बुलबुल एउटा इरानी चरा।